आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
विश्वास कहाँबाट आउँछ,
विश्वास सुनाइबाट आउँछ,
सुनाइ कहाँबाट आउँछ,
सुनाइ ख्रिस्टको वचनबाट आउँछ।
Sunday, Christ, go watch and buy.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्यनामा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी युहान्ना चार अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। आज हामी युहान्ना चार अध्याय एकदेखि ४२ पदसम्मबाट अध्ययन गर्नेछौ। युहान्ना चारले हामीलाई प्रभु येशु ख्रिष्टको सेविकाईमा अति नै महत्वपूर्ण घटनातिर ल्याउँछ, जब सेविकाईको सिलसिलामा उहाँ सामरिया भन्ने स्थानमा जानुहुन्छ। युहान्ना चार अध्याय एकदेखि तीन पदमा यस प्रकार लेखिएको छ, युहान्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउनु हुँदैछ र बप्तिस्मा पनि दिँदै हुनुहुन्छ भने फरिसीहरूले सुने। वास्तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे। जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहुदिया छोडेर फेरि गलिलमा फर्कनुभयो। स्पष्ट छ कि तीन अध्यायमा उल्लेखित घटनापछि यो तत्काल तुरन्त घटना थियो। यो डिसम्बरको महिनामा थियो र सम्भवत डिसम्बर 27 आसपास। यस समयमा बप्तिस्मा दिने युहान्ना कैदमा थिए। जब युहान्नालाई कैदमा हालिए, येशूले यहुदा छोड्नुभयो र गलिलतिर फर्किजानुभयो। किन उहाँ यहुदाबाट अर्को ठाउँमा जानुभयो? हजुर, समस्याको चाँडो निम्त्याउन उहाँ चाहनु भएन। देख्नुभयो, हाम्रा प्रभु योजना अनुसार अर्थात परमेश्वर पिताद्वारा तय गर्नुभएको, निश्चित गर्नुभएको स्वर्गीय योजना अनुसार चाल लिइरहनु भएको थियो। उहाँले यो स्पष्ट पार्नुभयो कि उहाँ पिताको इच्छा गर्न आउनु भएको थियो। आफ्नो जीवनको बारेमा बताउनुहुँदा उहाँले भन्नुभयो, युहान्ना 10:18 पदमा, कसैले त्यो मबाट खोज्दैन, तर म आफै त्यो अर्पण गर्छु। त्यो अर्पण गर्ने मेरो अख्तियार छ, त्यो फेरि लिने पनि मेरो अख्तियार छ। यो आज्ञा मैले मेरो पिताबाट पाए। तिनीहरूले उहाँलाई छुन सक्दैनन् जबसम्म उहाँको समय आइपुग्दैन। जब हामी युहान्ना रचित सुसमाचारको 13 अध्यायमा पुग्छौं, हामी यो देख्छौ कि उहाँको समय आइपुगेको थियो। युहान्ना 13:1 पदले भन्छ, निस्तार चाडको अघि येशूले यस संसारबाट पिता कहाँ जाने बेला आयो भनी जानेर संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर तिनीहरूलाई अन्त्यसम्म नै प्रेम गर्नुभयो। हेर्नुहोस् त, उहाँ आफ्नो पिताको योजना अनुसार चाल चलिरहनु भएको थियो। उहाँ पिताको इच्छा गर्न आउनु भएको छ, त्यसकारण उहाँ गलिलतिर लाग्नुभयो। त्यसपछि हामी देख्छौ येशूले सुखार भनिने ठाउँको कुवामा सामरी स्त्रीसँग अन्तर्वार्ता लिनुहुन्छ। 4 पदमा भनिएको छ, उहाँलाई सामरिया भएर जानु पर्थ्यो। यस वचनले हाम्रो ध्यान आकर्षण खिच्दछ। किन उहाँ सामरिया भएर नै जानु पर्थ्यो? उत्तर हो, खास विशेष स्त्रीलाई सत्यताको बारेमा बताउन, उद्धारको बताउन। उहाँको कथनलाई सुन्नुहोस्। पद 34 भन्नुहुन्छ, 34 पदमा, येशूले तिनीहरूलाई भन्नुभयो, मलाई पठाउनु हुनेको इच्छा अनुसार गर्नु र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो। मित्र, उहाँ सामरिया भएर जानु पर्दथ्यो किनभने यो उहाँको निम्ति सामरियामा भएर जाने पिताको इच्छा हो। स्पष्ट छ कि उहाँको लक्ष्य गलिलको काना थियो, जहाँ उहाँले पानीलाई दाग मध्य बनाउनु भएको थियो। त्यहाँ एक विशेष भद्र मानिस थिए जसको पुत्र बिरामी थिए र उहाँ त्यस दिशातिर लाग्नु भएको छ, तर उहाँ सामरियामा भएर जानु परेको थियो। उहाँले 3 बाटो भएर जान सक्नुहुन्थ्यो। उहाँ किनारै किनारको बाटो पकडेर जान सक्नुहुन्थ्यो। त्यो एउटा बाटो थियो र आज पनि त्यहाँ त्यो बाटो छ। अर्को कुरा, उहाँ पेरिया भएर जान सक्थे, जुन यर्दनको अर्को दिशामा पर्दछ, या उहाँ सामरियामा भएर जान सक्नुहुन्थ्यो। महान इतिहासकार योसेफस हामीलाई भन्दछन् कि यद्यपि अति नै सीधा छोटो बाटो सामरियाको बाटो भए पनि यहुदीहरू त्यो बाटो भएर जाँदैनथे। कारण चाहिँ सामरियहरू र यहुदीहरू बीचको जातीय भेदभाव थियो। यहुदीहरू आफैलाई ठूलो र पवित्र जात मान्थे र सामरियहरूलाई निच तल्लो जात मान्थे, तर हाम्रा प्रभु सामरियामा भएर जानुभयो। पाँच पदमा भनिएको छ, र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। नगर चाहिँ याकुबले आफ्ना छोरा योसेफसलाई दिएका जमीनको नजिकै पर्थ्यो। युसुफको चिहान त्यहाँ रहेको छ। अहिले सुखारमा उहाँले एकजना स्त्रीलाई कुवामा भेट्नुहुन्छ। छ पदमा भनिएको छ, त्यहाँ याकुबको इनार थियो। येशु यात्राले थाक्नु भएको हुनाले त्यस इनारको छेउमा बसिरहनु भएको थियो। प्राय मध्याह भएको थियो। हेर्नुहोस्, उहाँ मध्याहमा त्यस स्थानमा आइपुग्नुभयो। उहाँ आफ्नो यात्राले अति नै थकित हुनुभयो। ओ, उहाँ पूर्ण रूपमा मानिस पनि हुनुहुन्थ्यो। हेर्नुहोस् त, युहानाले उहाँलाई परमेश्वरको पुत्रको रूपमा पेश गर्दछन्, जो शरीरमा आउनुभयो वा मानव चोलामा आउनुभयो। युहाना 1:14 पदले भन्छ, वचन देह हुन आयो। मित्र, यद्यपि भाषा अति नै सरल भए पनि यसले केही त्यस्तो कुराको व्यक्त गर्दछ जुन अति नै भारी छ। यसको सोच्नुहोस्, अनन्त सनातनको परमेश्वर यस पृथ्वीमा आउनुभयो, वचन देह हुन आयो र हाम्रो बीचमा बास गर्यो। उहाँ हाम्रो मानवताको धारण गरेर आउनुभयो। अहिले उहाँ सामर्य भएर जानुभयो र कुवानेर बस्नुभयो, ताकि सामरी स्त्रीलाई सत्यता बताउन सकुन्। सामरीहरू त्यस दिनमा गरीब मानिसका समूह थिए। सात पदमा भनिएको छ, एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो, मलाई पानी पिउन देऊ। स्पष्ट छ कि यो स्त्री अनैतिक दुराचारी स्त्री थिइन्, साथै अशिष्ट अभद्र अनैतिक स्त्री थिइन्। ओ, यो कस्तो भिन्नता थियो! यो स्त्री त्यो निकोदेमस भन्ने व्यक्ति भन्दा, जसको बारेमा हामीले अघिल्ला दिनमा देखिसकेका थियौं। अहिले यो कुराको ध्यान दिनुहोस् कि हाम्रो प्रभु कति भिन्नै तरिकामा यस स्त्रीसँग व्यवहार गर्नुहुन्छ। निकोदेमस जो धार्मिक फरिसी व्यक्ति थिए, यिनीसँग हाम्रो प्रभु अति नै कठोर र रूखो हुनुभयो। र हेर्नुहोस् त, उहाँ यो स्त्रीसँग कति भद्र नम्र हुनुहुन्छ। उहाँ यस स्त्रीको दया र कृपाको विन्ती गर्नुहुन्छ। उहाँ तिर्खाउनु भएको छ र पानी पिउनलाई माग्नुहुन्छ। पानी हो उहाँको भागमा। यो कस्तो उहाँको नम्रता र दीनता! उहाँ जीवनको पानी हुनुहुन्छ र उहाँ यस स्त्रीलाई पिउन पानी माग्नुहुन्छ। आठ पदमा भन्नुहुन्छ, उहाँका चेलाहरू शहरमा खानेकुरा किन गएका थिए। यो समय मध्याह थियो र उहाँका चेलाहरू शहरमा खानेकुरा किन गए। तिनीहरूले सामरीहरूबाट खानेकुराहरू किनिरहेका छन्। यसले यो तथ्यको पनि प्रकट गर्दछ, यहुदी पूर्व धारणा वा जातित्व भेदभावको येशूको पूर्ण अस्वीकार, पूर्ण रूपमा त्यस किसिमको प्रथालाई उहाँ इन्कार गर्नुहुन्छ। किनकि यहुदीहरूले विचार गर्थे कि सामरीहरू तल्लो जातका थिए र तिनीहरूका खाने कुरालाई अशुद्ध रूपमा विचार गरिन्थे। यस प्रथाको यहाँ येशूले खण्डन गर्नुभयो, इन्कार गर्नुभएको तथ्यको देख्छौ। नौ पदमा भनिएको छ, तब सामरी स्त्रीले उहाँलाई भने, तपाईँ यहुदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ? यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनथे। मित्र, दुईपल्ट तिनले उहाँको बिन्तीको इन्कार गरिन्। तिनी यहाँ कठोर रूखो छिन्। येशूको बिन्तीलाई शिर हल्लाएर इन्कार गर्दछिन्। तिनी यहाँ यो जातीय भेदभावको अगाडि ल्याइरहेकी छिन्। हेर्नुहोस् त, यहाँ हाम्रो प्रभु के गरिरहनु भएको छ! उहाँ अति नै निच स्थानमा आइरहनु भएको छ, जुनमा उहाँ आउन सक्नुहुन्छ। तर कसरी हाम्रा प्रभु तिनीसँग व्यवहार गरिरहनु भएको छ, यो कुराको हेर्नुहोस्। उहाँ अति नै सिपालु, निपुण र सहानुभूति देखाउने हुनुहुन्छ। तर उहाँ यस स्त्रीसँग जोरदार रूपले, इमान्दार तरिकाले र तथ्यपूर्ण तरिकाले बात गर्नुहुन्छ। उहाँ एकीकरण वा नागरिक हक अधिकारको विषयमा भाषण दिइरहनु भएको छैन। उहाँ कुनै राजनीतिक पार्टीको उम्मेद्वार हुनुहुन्न, कुनै कार्यालयको उम्मेद्वार हुनुहुन्न। उहाँ खालि तिनको नारी सुलभ वा नारीलाई सुहाउने उत्सुकता वा जिज्ञासाको मात्र अपील गर्नुहुन्छ। उहाँले तिनमा एक चाक वा रुचि र तृष्णाको जगाइदिनुहुन्छ। दश पदमा भनिएको छ, येशूले त्यसलाई भन्नुभयो, तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्ने थियौ र उसले तिमीलाई जिउँदो पानी दिने थियो। जबकि उहाँ तिनको जिज्ञासा र उत्सुकताको अपील गर्नुहुन्छ, तिनको मनोवृत्ति तुरन्तै बदलिन्छ। एघार र बाह्र पदमा भनिएको छ, तब स्त्रीले उहाँलाई भनिन्, हजुर, तपाईसित उघाउने भाँडो छैन र इनार पनि गहिरो छ, तब तपाईले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाई हाम्रो पुर्खा याकुब भन्दा ठूला हुनुहुन्छ? उहाँले हामीलाई यो इनार बनाइदिए र उनी आफैले, उनका सन्तान र उनका गाई बस्तुले यही इनारको पानी पिए। अहिले यस स्त्रीले उहाँलाई हजुर भन्छन्, जुन तिनले पहिले नै भन्न छोडेका थिए। तिनी अति नै रूखो र कठोर अभद्र थिइन्। यहाँ भिन्नता हामी देख्छौ। यहाँ यस पदमा पूरा पोइन्ट वा बिन्दु वा विषय यो हो कि यो स्त्री शारीरिक शाब्दिक अर्थमा सोधिरहेकी थिइन्। तिनको सोचाइ खास कुवाको पानीको विषयमा थियो। तिनले यसको अर्थ त्यो भन्दा माथि के छ सो सोच्न सकिरहेकी थिइन। यो कुराको ध्यान दिउ कि तिनले याकुबसँग आफूलाई पहिचान गर्दछिन्। तिनले जानबुझमा आफूलाई याकुबसँग पहिचान गर्छिन्। जातिगत रूपमा सामरीहरू याकुबका सन्तानहरू पिँढीहरू थिए। धेरै वर्ष पहिले नै पुरानो नियमको करिब 721 ख्रिष्टपूर्व समयमा सामरियामा बस्ने यहुदीहरू असुरीहरूबाट पराजित भएका थिए। त्यसपछि असुरीहरूले सामरियामा धेरै विदेशीहरूलाई ल्याएर त्यहाँ बस्न लगाए। सामरीहरूले ती विदेशीहरूसँग विवाह गर्न लागे र तिनीहरूले विदेशी देव देवताहरूलाई पूजा गर्न थाले। त्यसरी ती सामरीहरू अर्ध यहुदीहरू हुन गए। अनि 13-14 पदमा भनिएको छ, येशूले त्यसलाई भन्नुभयो, यो पानी पिउने प्रत्येक फेरि तिर्खाउने छ, तर जसले मैले दिने पानी पिउँछ त्यो कहिले तिर्खाउने छैन। जुन पानी म त्यसलाई दिनेछु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ। मित्र, येशूले यो स्पष्ट पार्नुहुन्छ, उहाँ याकुबको कुवाको पानीको बारेमा कुरा गरिरहनु भएको छैन, बरु उहाँ भिन्नता बनाइरहनु भएको छ। आज भेडका भीड़ मानिसहरू यो संसारको सुक्खा ठाउँमा जलगर्थमा गइरहेका छन्, सन्तुष्टिको खोज गर्दै। तिनीहरू निरन्तर आत्मिक सन्तुष्टि होइन तर शारीरिक सन्तुष्टिको तलाशमा पनि छन्। तर अहिले येशूले यस स्त्रीको हृदयमा आत्मिक पानीको इच्छाको जगाइदिनुहुन्छ। 15 पदमा भनिएको छ, त्यस स्त्रीले उहाँलाई भने, हजुर, मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउने छैन र यहाँ पानी भर्न आइरहनु पर्दैन। तिनी आत्मिक पानीको प्यासी वा तृष्णित थिइन्, तर पनि तिनको सोचाइ अझै त्यस पानीको भौतिक पानीको कुवातिर जान्छ। 16 पदमा भनिएको छ, येशूले त्यसलाई भन्नुभयो, जाऊ, तिम्रा लोग्नेलाई बोलाएर ल्याऊ। मित्र, यद्यपि पानी सबैको निम्ति उपलब्ध भए तापनि त्यहाँ भेट्नलाई पूरा गर्नलाई शर्त छ। त्यहाँ तिर्खा, प्यासा वा तृष्णा आवश्यक हुनै पर्दछ। त्यसकारण तिनले यो कुराको थाहा पाउनै पर्छ कि तिनी पापी हुन्। त्यसैले हाम्रो प्रभुले तिनलाई भन्नुभयो, जाऊ, तिम्रो लोग्नेलाई बोलाएर ल्याऊ। यो अति संवेदनशील विषय हो। तिनी फेरि गम्भीर कुरालाई हल्कासित लिने व्यक्ति छिन्, हल्का रूपमा लिने व्यक्ति बन्छिन्। 17-18 पदमा भनिएको छ, त्यस स्त्रीले भने, मेरो लोग्ने छैन। येशूले त्यसलाई भन्नुभयो, तिम्रो लोग्ने छैन भने तिमीले ठिकै भन्यौ, किनभने तिम्रा 5 लोग्ने भइसकेका छन् र जो अहिले तिमीसँग छ त्यो तिम्रो लोग्ने होइन, तिमीले यो साँचो भनेका छौ। यसको बारेमा तिनले ठिक्कै भनेकी थिइन्। तिनीसँग 5 लोग्नेहरू थिए र अहिले तिनीसँग भएको लोग्ने तिनको लोग्ने थिएनन्। तिनी कोही पुरूषसँग व्यभिचारमा बसिरहेकी थिइन्। हाम्रा प्रभुले जोड़ दिनुहुन्छ, जब तपाई उहाँ कहाँ आउनुहुन्छ तपाईले पापसँग व्यवहार गर्नै पर्छ। सबै गोप्यताहरू उहाँको अगाडि बाहिर खुलाम रूपले प्रकट हुनै पर्दछ। यहाँ एक पापी व्यक्ति छिन्। त्यस शहरका स्त्रीहरूसँग तिनी त्यति प्रसिद्ध नभएको कारण यो थियो, किनभने तिनी त्यस शहरका पुरूषहरूसँगै अति नै धेरै प्रसिद्ध थिइन्। यो स्त्री वास्तवमा त्यो वास्तविकता प्रभुले भन्नुभएकोमा छक्कै परिन् र तिनले आफ्नो वार्तालापको विषयलाई बदलेर धार्मिक वार्तालापको विषयतिर आरम्भ गर्न चाहे। 19-20 पदमा भनिएको छ, त्यस स्त्रीले उहाँलाई भनी, हजुर, तपाईँ अगमभक्त हुनुहुन्छ भनी म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँडामा आराधना गरे अनि तपाईँहरू भन्नुहुन्छ कि आराधना गर्ने स्थान यरुसलेम हो। हेर्नुहोस् त, त्यस स्त्रीले आफ्नो पापको बारेमा कुरा गर्न नचाहँदा नयाँ कुरा उठाउन लागि यो चाहिँ तिनले टाढ्न चाहेकी थिइन्। आज मण्डलीमा चर्चमा थुप्रै मानिसहरू छन् जो प्रचारकले तिनीहरूको पापको बारेमा प्रचार गरेको चाहँदैनन्। बरु तिनीहरू अन्य क्रियाकलापहरूमा चाख लिन्छन्, रुचि लिन्छन्। हाम्रो प्रभुले व्यक्तिगत पापहरूको वास्ता नगरी त्यसै छोड्नुहुन्न। म विश्वास गर्दछु यदि तपाईसँग इमान्दार प्रश्नहरू र शंकाहरू छन् भने प्रभुले तपाईँका प्रश्नहरूको निवारण वा समाधान प्रकट गरिदिनुहुनेछ। अनि हाम्रो प्रभुले यस स्त्रीले उठाएको प्रश्नसँग पनि व्यवहार गर्नुभयो। 21 र 22 पदमा भनिएको छ, येशूले त्यसलाई भन्नुभयो, ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू न त त्यस डाँडामा न यरुसलेममा पिताको आराधना गर्दछौ। तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ, हामी जे आराधना गर्दछौ सो जान्दछौ, किनभने मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ। यस स्त्रीको निम्ति यो कुरा महत्वपूर्ण थियो कि तिनले सामरीहरूले पूजा गर्ने डाँडामा उहाँको आराधना गर्ने या तिनले यरुसलेममा उहाँको आराधना गर्ने। येशूले तिनलाई भन्नुभयो, त्यो दिन आइरहेको छ उहाँ ती कुनै पनि स्थानहरूमा पूजा गरिने छैन। किन? 23 र 24 पदमा भनिएको छ, तर बेला आइरहेको छ, त्यो बेला अहिले नै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। अमित्र, तपाईँ उहाँलाई कहाँ आराधना गर्नुहुन्छ तर कसरी तपाईँ उहाँलाई आराधना गर्नुहुन्छ त्यो चाहिँ महत्वपूर्ण हो। हाम्रो प्रभुले तिनलाई पर्याप्त रूपमा उत्तर दिनुभयो, तपाईँ फल्ना 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 स्थानमा आराधना गर्न आवश्यक छैन। सत्य आराधकहरू उहाँलाई आत्मा र सत्यतामा पुज्दछन्। 25 पदमा भनिएको छ, त्यस स्त्रीले उहाँलाई भने, म जान्दछु कि मसीह आउनुहुन्छ जसलाई ख्रिष्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ। अरू त के सामरीहरू पनि मसीहको आगमनको प्रतीक्षा गरिरहेका थिए। मित्र, यो चाखलाग्दो कुरा छ। आज ख्रिष्टको दोस्रो आगमनको उहाँका जनहरूद्वारा प्रेम गरिन्दछ र विश्वास गरिन्दछ। ती व्यक्ति जो खास उहाँका होइनन्, यद्यपि तिनीहरू चर्चका सदस्यहरू त हुन्, सन्देह गर्दछन् कि उहाँ आउनुहुन्छ। यद्यपि तिनीहरू भन्छन् कि तिनीहरू ख्रिष्टको दोस्रो आगमनमा विश्वास गर्दैनन्, यसले अझै तिनीहरूलाई डिस्टर्ब गर्दछ, तिनीहरूको शान्तिलाई भंग गर्दछ। मलाई विश्वास गर्नुहोस्, तिनीहरू निश्चय नै भय र आतंक मुनि हुन्छन्। अहिले यो स्त्री अति नै गम्भीर रूपमा रुचि लिन्छन् र तिनको हृदयमा उत्कृष्ट लालसा र चाहना छ। 25 र 26 पदमा भनिएको छ, त्यस स्त्रीले उहाँलाई भनी, म जान्दछु कि मसीह आउनुहुन्छ जसलाई ख्रिष्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ। येशूले त्यसलाई भन्नुभयो, तिमीसँग बोल्ने म उही हुँ। हेर्नुहोस् त, यस स्त्रीलाई संसारको मसीह उद्धारकर्तासँग अहिले आम्ने सामने ल्याइएको छ। मित्र, आज यो मेरो प्रश्न तपाईँलाई छ, तपाईँ जुनै व्यक्ति किन नहुनुहोस्, कहाँ नै किन नहुनुहोस् र कस्तो व्यक्ति नै किन नहुनुहोस्, के तपाईँ ख्रिस्टसँग यस स्त्रीले जस्तै आम्ने सामने आउनुभएको छ? म तपाईँलाई भन्छु, तिनले उहाँको उपस्थितिमा आफैलाई पाइन्। 26 पदमा भनिएको छ, येशूले त्यसलाई भन्नुभयो, तिमीसँग बोल्ने म उही हुँ। अनि 27 देखि 30 पदमा भनिएको छ, त्यति नै बेला उहाँका चेलाहरू आए र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनु भएको देखेर छक्क परे। तर तपाईँ के चाहनुहुन्छ, अथवा तपाईँ त्यस स्त्रीसँग किन बातचित गर्दै हुनुहुन्छ भनेर कसैले सोधेनन्। तब त्यो स्त्री आफ्नो गाग्रो छोडेर नगरतिर गए र मानिसहरूलाई भनी, आओ एकजना मानिसलाई हेर जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो, कतै उहाँ नै ख्रिष्ट हुनुहुन्न? तब तिनीहरू नगरबाट निस्केर उहाँ कहाँ आए। यो स्त्री प्रभु येशू कहाँ विश्वासमा फर्के, त्यसैले अहिले तिनी शहरमा आफ्ना अनुभव अरूहरूलाई बताउन गइन्। त्यस आए मैले यी कुराहरू आफ्नो मनमा लुकाएर राख्न सकिनन्। आफ्नो शहरमा गाउँमा गएर त्यहाँका मानिसहरूलाई त्यसले येशूले भन्नुभएको सबै कुरा भनिदिए, र मानिसहरू तिनको साक्षीको कारण आए। तिनले अरूहरूलाई साक्षी दिने काम चाहिँ उसको विश्वासको प्रमाण हो। 31 देखि 34 पदमा भनिएको छ, यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर विन्ती गरे, रबी भोजन गर्नुहोस्। तर उहाँले तिनीहरूलाई भन्नुभयो, मसित खानालाई भोजन छ जो तिमीहरूलाई थाहा छैन। यसकारण चेलाहरूले आपसमा भने, के कसैले उहाँलाई भोजन ल्याइदियो कि कसो? येशूले तिनीहरूलाई भन्नुभयो, मलाई पठाउनुहुनेको इच्छा अनुसार गर्नु र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो। मित्र, उहाँ सामरियामा भएर जानु भएको कारण यस स्त्री कहाँ वास्तविकताको लिएर जाने कामद्वारा पिताको इच्छा पूरा गर्नु थियो। अनि हामी देख्दछौं 39 पदमा, मैले जे गरे उहाँले मलाई सबै भनिदिनुभयो भन्ने त्यस स्त्रीको गवाईले गर्दा त्यस नगरका सामरियहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे। मित्र, उहाँ सामरियामा भएर जानुभएको कारण यस स्त्री साथै थुप्रै मानिसहरूले प्रभुमा विश्वास गरे। यस भूतकालमा अनैतिक जीवनयापन गर्ने स्त्रीको साक्षीको कारण ठूलो भीड़ सामरियामा उहाँमा विश्वास गरे। 40-42 पद, यसकारण जब सामरियहरू उहाँ कहाँ आए तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न विन्ती गरे र उहाँ दुई दिन त्यहाँ बस्नुभयो। अनि उहाँका वचनको कारण अरू धेरै उहाँमाथि विश्वास गरे। त्यस स्त्रीलाई तिनीहरूले भने, अब तिमीले भनेका कुराले गर्दा हामीले विश्वास गरेका होइनौ, तर हामी आफैले सुनेका कारणले साँच्चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भनी हामीले जानेका छौं। ओ मित्र, कति महान अद्भुत कुरा यहाँ हामी देख्छौ। तिनीहरू जीवित पानी कहाँ आए र तिनीहरूले पिए। तिनीहरूको निम्ति एउटै शर्त थियो, त्यो तिर्खाउनु। मित्र, जबसम्म तपाईँ जान्नुहुन्न कि तपाईँ पापी हुनुहुन्छ, तप कहिले पनि जान्नुहुन्न कि तपाईँ तिर्खाउनुहुनेछ। यसैयाले भने 55 अध्यायको एक पदमा, हे सबै तिर्खाउने हो, पानी लिएर आओ। हाम्रो प्रभुले उही खाको निमन्त्रण दिनुभयो। योहान 7:37 पदमा, यदि कोही तिर्खाउँछ भने म कहाँ आओस् र पियोस्। जीवनको पानी प्रत्येक मानिसहरूको लागि हो, तर शर्त चाहिँ हो प्यास लाग्नु, तिर्खाउनु र उहाँका आएर त्यसलाई पिउनु।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।